नमस्कार, कार्यक्रम पानी र सरसफाईमा तपाईँलाई स्वागत छ। म पिटी लोप्सन। कार्यक्रम पानी र सरसफाई खाने पानी, सरसफाई, स्वच्छता र पोषण सम्बन्धी रेडियो पत्रिका हो। कार्यक्रम पानी र सरसफाई हरेक बिहिबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ सुन्न सक्नुहुन्छ। यो कार्यक्रम एसिएफ र डीएफआईडी को सहयोग तथा लाङटाङ संरक्षण सरोकार समाज ल्याकोस, गेरखुटार युवा क्लब र एकीकृत ताड़ी विकास समाज नेपालको समन्वयमा कम्युनिकेशन कर्नरले तयार पारेको हो। एसिएफ अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हो। यो संस्था आपतकालीन अवस्थामा प्रतिकार्यका साथै खानेपानी र सरसफाई, पोषण र स्वास्थ्य, खाद्य सुरक्षा र जीविकोपार्जन साथै मानसिक स्वास्थ्य तथा हेरचाहको क्षेत्रमा काम गर्ने संस्थाको रूपमा विश्वमै परिचित छ। एसिएफले नेपालमा सन् 2005 खानेपानी, सरसफाई र पोषणको क्षेत्रमा काम गरिरहेको छ। शुरूमा मुगु, हुम्ला लगायतका विकट जिल्लामा काम गरेको एसिएफले अहिले नुवाकोट, रसुवा, नवलपरासी, मकवानपुर लगायतका जिल्लामा काम गरिरहेको छ। कार्यक्रम पानी र सरसफाईको आज 211 अंक हो। आजको कार्यक्रममा हामी एसिएफले खानेपानी, सरसफाई र पोषणको क्षेत्रमा गरिरहेको काम र यसले समुदायमा पारेको प्रभावको विषयमा एसिएफको खानेपानी तथा सरसफाई विभागकी प्रमुख कमला केसीसँग कुराकानी गर्नेछौं।
विद्यालयमा मात्र खानेपानीको काम गर्छु भन्यो भने त्यो विद्यालयलाई मात्र पानी दिन त समुदाय स्तरको मान्छेले चाहँदै चाहँदैन रहेछ।
सुरुमा सुनौ खानेपानी र सरसफाई खबर।
खानेपानी र सरसफाई गतिविधि।
खानेपानी तथा ढल निकास विभागले 100% घरमा चर्पे निर्माण भई प्रयोग भइरहेका जिल्लाहरूलाई तत्काल खुला दिशामुक्त घोषणा गर्ने व्यवस्था मिलाउन परिपत्र गरेको छ। भोजपुर, संखुवासभा, पाल्पा, डुल्पा, हुम्ला, मुगु, दार्चुला र कञ्चनपुरका सबै घरमा चर्पे निर्माण भएकाले क्षेत्रीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति मार्फत अनुगमन तथा प्रमाणीकरणको व्यवस्था मिलाउन जिल्ला स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिहरूलाई परिपत्र गरेको खानेपानी तथा ढल निकास विभागको वातावरणीय सरसफाई शाखाका प्रमुख प्रेमकृष्ण श्रेष्ठले जानकारी दिनुभयो। विभागले सोलुखुम्बु, सुनसरी, सिन्धुली, रूपन्देही, बाँके र कैलालीमा 2% भन्दा कम घरधुरीमा मात्र चर्पी बनाउन बाँकी रहेकाले ती जिल्लामा जनचेतना, समन्वय लगायत स्थानीय स्तरबाट गर्न सकिने क्रियाकलापहरू अवलम्बन गरी सबै घरधुरीमा चर्पीको सुनिश्चित गर्न अनुरोध गरिएको छ। साथै ती जिल्लालाई पनि कार्तिक महिनाभित्रमा खुला दिशामुक्त घोषणा गर्ने व्यवस्था मिलाउन विभागले अनुरोध गरेको छ। अहिलेसम्म 41 जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गरिएको छ। बजेट अभाव हुँदा रामेसाप नगरपालिका वडा नम्बर 9 भिरपानीमा निर्माणाधीन सिउरी खोला लिफ्ट खानेपानी योजना अलपत्र परेको छ। योजनाको इनार निर्माण, ट्याङ्की निर्माण र मेन लाइनको पाइप पुर्ने काम सकिए पनि बजेट अभावले विद्युतको ट्रान्सफर्मर खरिद र शाखा लाइन विस्तार हुन नसकेको सिउरी खोला लिफ्ट खानेपानी उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर श्रेष्ठले जानकारी दिनुभयो। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको 36 लाख रूपियाँ अनुदान र उपभोक्ताको 23,000 रूपियाँले यति काम सम्पन्न भएको श्रेष्ठले बताउनुभयो। धनुषाको बाढ़ी प्रभावित क्षेत्रमा पानी शुद्धिकरणका लागि 155,470 थान अक्वा ट्याब वितरण गरिएको छ। धनुषाको पूर्वी भेगका खजुरे चना, बलाहा कठाल, इनरवा, बलाहा सघारा, लक्कड़, झिटकैयामा, सिंग्याही मडान, हरिने, गोठ कोयलपुर, चोरा कोयलपुर, बालाबाखर, पर्टेवा, सुगा निकास, नौवाखोर प्रसाही, धौली र लगमा गडा गुठी लगायतका ठाउँमा पानी शुद्धिकरण गर्न अक्वा ट्याप वितरण गरिएको हो। वास क्लस्टर धनुषाको सहयोगमा समाज उत्थान युवा केन्द्रले विभिन्न सरसफाई सामग्री समेत वितरण गरिएको केन्द्रका वास अफिसर सुजित कुमार मण्डलले बताउनुभयो। उहाँका अनुसार धनुषाको पर्टेवामा 75, लगमा गडागुठीमा 60 र कोठ कोइलपुरमा 80 बाढ़ी प्रभावित घरलाई बाल्टिन मग साबुन र अक्वा ट्याब वितरण गरिएको छ। बझाङको खप्तड छान्ना गाउँपालिकाको पाटादेवलमा सञ्चालित खाप्रेश्वर प्राथमिक विद्यालयले लाखौं रूपैयाँमा निर्माण गरेको शौचालय प्रयोग नगरिराखेको छ। विद्यालयमा पानीको व्यवस्था नहुँदा शौचालय प्रयोगविहीन भएको शिक्षकहरू बताउँछन्। शिक्षक र विद्यार्थीका लागि छुट्टा छुट्टै शौचालय बनाए पनि निर्माण सम्पन्न भएको वर्ष दिन भइसक्दा समेत प्रयोग नगरिएको पाटादेवलका विक्रम सिंहले बताउनुभयो। विद्यालयको शौचालय बन्द हुँदा विद्यार्थीहरू दिशा पिसाब गर्न जंगलतिर जाने गरेका छन्।
सुन्नुभयो खानेपानी र सरसफाई खबर प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी विष्णु विश्वकर्मा।
आजको समाचार सुन्नुभयो जगदीश सर? फेरि बाढीले सखा पारेछ। हाम्रोतिर पनि त्यति राम्रो स्थिति त देखा छैन मैले। के गर्ने हो, मलाई त अत्यास लागिसक्यो।
अत्यास लाग्यो के होला भनेर बस्ने होइन नि जमुना। सबलाई सावधान गराउने, ठाउँ ठाउँमा घर घरमा सचेत पार्ने।
के को लागि त सर?
के को लागि नि, वर्षा याममा बाढी पहिरो त भइहाल्यो, सँगसँगै आउने हैजा झाडा पखला जस्ता पानी जन्ने रोग र महामारीबाट बस्ने उपायहरू सिकाउने, सुरक्षित पानी पिउने अनि हात धुने बानी सिकाउने।
अनि कसरी त?
यस्ता रोगबाट बस्न पानी उमालेर वा पिउस, वाटर गार्ड जस्ता क्लोरिन झोल, फिल्टर तथा सोडिस जस्ता पानी शुद्धिकरण गर्ने विधि अप्नाएर मात्रै पिउने गर्नुपर्छ। यस बाहेक सधैँ साबुन पानीले हात धुने, घर वरिपरि सफा राख्ने अनि सडे गलेका खानेकुराहरू
बर्खाई होइन सतर्क बनौ, बाढी पहिरो सँगै आउन सक्ने पानी जन्य महामारीबाट बस्ने उपाय अपनाइहालौ। थप जानकारीको लागि आफ्नो नजिकको खाने पानी स्वास्थ्य तथा रेड क्रस कार्यालयमा सम्पर्क राख्नुहोला।
राष्ट्रिय सरसफाई स्वच्छता समन्वय समिति नेपालद्वारा जनहितमा जारी।
नेपालमा एसिएफ सन् 2005 क्रियाशील छ। आपतकालीन अवस्थामा प्रतिकारीय कामका साथै खाने पानी र सरसफाई, पोषण र स्वास्थ्य, खाद्य सुरक्षा र जीविकोपार्जन साथै मानसिक स्वास्थ्य तथा हेरचाहका क्षेत्रमा काम गर्ने संस्थाको रूपमा विश्वमै परिचित एसिएफका धेरै जसो कार्यक्रम नुवाकोट र रसुवामा केन्द्रित छन्। एसिएफले रसुवामा लाङटाङ संरक्षण सरोकार समाज ल्याएको र नुवाकोटमा गेरखुटार युवा क्लब र एकीकृत ताडी विकास समाजसँग साझेदारी गरी कार्यक्रम सञ्चालन गरिरहेको छ। हामीले आजको कार्यक्रममा एसिएफले काम गर्ने ढाँचा, क्षेत्र र कार्यक्रमबाट समुदायमा परेको प्रभावको विषयमा एसिएफको खानेपानी तथा सरसफाई विभागकी प्रमुख कमला केसीसँग कुराकानी गरेका छौं।
अहिले चाहिँ कतिवटा जिल्लामा के कस्ता गतिविधिहरू गर्दैछ?
हजुर, सन् 2015 भूकम्प आयो। भूकम्पपछि चाहिँ यसले जस्तो मकवानपुर, नुवाकोट, रसुवा, रामेछापबाट पनि आफ्नो कामहरू चाहिँ सुरु गर्यो। त्यो काम गर्दाखेरि चाहिँ हामीले पोषण शाखा, हाम्रो खानेपानी तथा सरसफाई शाखा, खाद्य सुरक्षा तथा जीविकोपार्जन, त्यो त्यसपछि हाम्रो अर्को यो मानसिक स्वास्थ्य तथा मेन्टल हेल्थ एन्ड केयर प्र्याक्टिस भन्छौँ हामी, त्यो गरेर चारवटै हाम्रो जुन विभागहरू छन् त्यो विभागहरूले चाहिँ काम सुरु गरेर हामी त्यति बेला मकवानपुर, रामेछाप, नुवाकोट, रसुवाबाट सुरु गऱ्यौँ भने अहिले चाहिँ हामी नुवाकोट, रसुवा, नवलपरासी, मकवानपुरमा चाहिँ कार्यरत छौँ। त्यसपछिको बीचमा जुन गए साल काठमाडौँ भ्यालीमा जुन खालको एउटा हैजाको प्रकोप देखियो त्यति बेला पनि हामी एसिएफले चाहिँ भक्तपुर जिल्ला त्यहाँको एउटा सोया भन्ने लोकल एनजिओसँग चाहिँ समन्वय गरेर भक्तपुर जिल्लामा चाहिँ हामीले त्यो हैजाको व्यवस्थापन रोकथामको बारेमा पनि हामीले चाहिँ काम गरेको थियौँ।
अहिले जति पनि जिल्लामा एसिएफ कार्यरत छ त्यहाँका स्थानीय एनजिओहरूसँग मिलेर ती सबै जिल्लामा अहिले यहाँले भनेकै चारैवटा क्रियाकलापहरू भइरहेका छन्?
छैन, जस्तो मकवानपुरमा हेर्नुहुन्छ भने सुरुमा थियो, मकवानपुरमा चाहिँ हामी खानेपानी सरसफाई र पोषणको दुईटा क्षेत्रको काम भएको थियो। तर पछि हामीले मकवानपुरमा चाहिँ अक्टोबर 2016 काम गऱ्यौँ, त्यसपछि हामीले मकवानपुरलाई छोड्यौँ। अहिले हाम्रो मकवानपुरमा चाहिँ बढी पोषण सम्बन्धी कार्यक्रमहरू त्यहीँको जिल्ला जनस्वास्थ्य कार्यालयसँग समन्वय भएर कामहरू भइरहेको छ मकवानपुरमा भने। नुवाकोट रसुवामा चाहिँ हाम्रो सबै जुन अघि मैले चारवटा विभाग भने सबै कामहरू नै भइराखेको छ। नवलपरासीमा पोषण र जुन यो खाद्य सुरक्षा भने मैले त्यो दुईटा विभागको कामहरू भइराखेको छ। र रिसेन्टली हामीले अहिले रौतहटमा जुन यो बाढी गयो, बाढी गइसकेपछि रौतहट चाहिँ एउटा जुन क्लस्टर मिटिङहरूमा जाँदा पनि रौतहटमा चाहिँ कोही पनि मान्छे पुगेनन्, कोही पनि पुगेनन् भन्ने भइसकेपछि हामीले चाहिँ बाढी गएको लगभग 4-5 दिनपछि चार दिन सायद किन त्यति बेलासम्म पनि पुग्न सकिरहेको थिएन रौतहटको केसमा चाहिँ। अनि हाम्रो अफिसबाट गएर हामीले त्यहाँ रौतहटमा पनि त्यो आपतकालीन अवस्थामा खानेकुराहरू बाँड्ने जुन चाहिन्छ उनीहरूलाई सुरुमा चाहिने खानेकुराहरू 15 दिनलाई पुग्ने गरी एउटा परिवारलाई खानेकुराहरू बाँड्यौँ। त्यसपछि हामीले यो खानेपानी सरसफाइसँग सम्बन्धित नै हाइजिन किट अनि त्यो पानी शुद्धिकरण गर्ने कुराहरू बकेटहरू त्यो पनि हामीले सपोर्ट गरेर काम गरिरहेका छौँ। तर रौतहटमा हाम्रो फेरि न्युट्रिसनको काम चाहिँ छैन, अहिले पोषण सम्बन्धी काम चाहिँ छैन।
नुवाकोट र रसुवामा चारैवटा कामहरू, मकवानपुरमा मात्र पोषणसँग सम्बन्धित, पोषणसँग सम्बन्धित जनस्वास्थ्य कार्यालयसँग मिलेर र नवलपरासीमा खाद्य सुरक्षा र जीविकोपार्जनसँग सम्बन्धित काम, किन सबैभन्दा बढी नुवाकोट र रसुवालाई एकदमै धेरै जोड दिनुको कारण चाहिँ?
सुरुमा जुन भूकम्प गइसकेपछि सबै सङ्घ संस्थाहरू चाहिँ गोर्खा सिन्धुपाल्चोक तिर बढी जानुभएछ। त्यसपछि हाम्रो त्यति बेलाको हाम्रो राष्ट्रिय निर्देशक कन्ट्री डिरेक्टर चाहिँ सिन्धुपाल्चोक पनि जानुभएछ त्यति बेला एक्सप्लोर गर्दाखेरि। अनि उहाँले चाहिँ सिन्धुपाल्चोकमा एकदमै धेरै अर्गनाइजेसनहरू देखेर चाहिँ अनि त्यो जुन ग्याप हेर्ने हुन्छ नि त्यो क्लस्टर डिफ्रेन्ट क्लस्टर मिटिङहरूमा त्यो गर्दाखेरि चाहिँ नुवाकोटमा एकदमै कम अर्गनाइजेसन देख्नुभएछ उहाँले। त्यसपछि नुवाकोटमा सुरुमा हामीले सुरु गर्यौँ। अनि उहाँ नुवाकोटमा जाँदा रसुवामा त कुनै पनि अर्गनाइजेसनको एक्सेस भइसकेको रहेनछ। त्यही भएर त्यति बेला चाहिँ नुवाकोटमा जुन भूकम्पपछि जाने चाहिँ एसिएफ दोस्रो संस्था थियो भनेर हामीलाई चाहिँ हाम्रो पहिलाको कन्ट्री डिरेक्टरले भन्नुहुन्थ्यो। त्यो भइसकेपछि जुन सुरुमै त हामीले गएर त्यत्रो अप्ठ्यारो स्थितिमा त काम गरिराख्यौँ भने अझै त्यहाँ त आवश्यकता छ। त्यही भएर अहिले पनि हामीले त्यसैलाई चाहिँ जोड दिउँ, त्यहीँ नै बढी काम गरौँ भनेर बढी कामहरू चाहिँ नुवाकोट रसुवामा फोकस गरिराखेका छौँ।
भूकम्प पछाडि अलिकति बढी पानी र सरसफाइको क्षेत्रमा चाहिँ गैर सरकारी संस्थाहरूको ध्यान अलिकति बढी जान थालेको हो कि भन्ने हामीले महसुस गरेका छौँ। एसिएफले पनि अलिकति बढी चाहिँ भूकम्प पछाडि खानेपानी र सरसफाइलाई बढी जोड दिन थालेको हो?
ठ्याक्कै त्यो त होइन, तर जुन हाम्रो चारवटै विभाग छ हामी चारवटै विभागलाई बराबर इक्वल प्रायोरिटी दिएर नै काम गरिराखेका छौँ। तर अब खानेपानी सरसफाइमा तपाईँको बजेटको हिसाबले हेर्ने हो भने धेरै त्यो निर्माणका कामहरू गर्नुपर्छ, धेरै त्यो के भन्छ स्थानीय स्तरमा नपाइने सामानहरू किन्नुपर्छ, त्यो गर्दा बजेटको हिसाबले धेरै देखिन्छ र आवश्यकताको हिसाबले नै हाम्रो एउटा यो युएन कमन फिडब्याक प्रोग्राम हो सायद होइन, त्यो प्रोग्राम चाहिँ नुवाकोट रसुवा गोर्खा कता कता छ उहाँहरूले चाहिँ जहिले त्यो गाउँ गाउँमा गएर के छ फिडब्याक भनेर ल्याउने क्रममा चाहिँ पहिलो आवश्यकता मान्छेहरूले चाहिँ के भन्नेछन् भन्दा घर, तर दोस्रो आवश्यकता चाहिँ पानी हो किनकि पानी नहुनाको कारणले हामीले घर बनाउन सकेनौँ भन्ने खालका फिडब्याकहरू पनि आएको रहेछ। त्यसकै आधारमा अफकोर्स अब त्यो खालको इन्फर्मेसन आइसकेपछि त डोनर एजेन्सीहरूको पैसा पनि अलिकति बढी त यही सेक्टरमा लाग्ने भयो, त्यो गर्दा फेरि पनि भोल्युमको वाइज त्यो साइजको हिसाबले हेर्दा चाहिँ अल ठुलो देखिएको हुनसक्छ र आवश्यकता पनि हो नै किनकि खानेपानी सरसफाइ भनेको त आधारभूत आवश्यकता हो। त्यही भएर त्यसलाई चाहिँ पहिला पुरा गर्नुपर्छ भन्ने हिसाबले पनि अलिकति बढी जोड चाहिँ हो कि जस्तो चाहिँ देखिन्छ।
एसिएफको खानेपानी तथा सरसफाइको त एउटा विभाग नै रहेछ जसको प्रमुख तपाईँ आफै हुनुहुन्छ, कसरी काम गर्छ यसले?
एसिएफले चाहिँ सुरुमा अब नुवाकोट रसुवामा अथवा जुन पनि जिल्लामा सुरुमा हामीले काम सुरु गर्यौँ त्यो गर्दाखेरि चाहिँ त्यति बेलाको स्थितिमा त जो आइडिपी क्याम्पहरूमा बसेका थिए उहाँहरूलाई नै खानेपानी सरसफाइको हिसाबमा अलिकति आपतकालीन अवस्थामा सहयोग गर्ने हिसाबले काम गरियो सुरुमा हेर्दाखेरि चाहिँ। त्यसपछि उहाँहरूलाई अलिकति यो टोयलेट को बारेमा अलिकति बढी काम गरियो म सुरुदेखि जाँदैछु। फर्स्टमा हामीले त्यो डिस्ट्रिब्युसन हाइजिन किट यताउता अनि उहाँहरूलाई चाहिँ आपतकालीन अवस्थामा पानी कसरी शुद्धिकरण भन्ने काममा हामी फोकस गरियो सुरुमा। त्यसपछि हामी अलिकति टोयलेट पनि हुनुपर्छ, टोयलेट भएन भने चाहिँ झन् बढी गाह्रो हुन्छ भनेर जुन हाम्रो खानेपानी जस्तो हाम्रो जुन सरसफाइ गुरु योजना छ त्यसको आधारमा रहेर चाहिँ हामीले आपतकालीन अवस्थामा केही सपोर्ट एकदमै कम सपोर्ट हुन्छ नि जुन सरकारले चाहिँ म्याक्सिमम 5,000 अथवा 3,500 5,000 रेन्जमा दिन सकिन्छ भन्ने जुन एउटा प्रावधान थियो त्यसमै रहेर हामीले टोयलेटलाई फोकस गऱ्यौँ। त्यसपछि जति त्यो गाउँमा काम गर्दै गयो त्यहाँ त खानेपानीको आवश्यकताहरू पनि देखिन थाल्यो धेरै नै, कति ठाउँमा स्रोत नै सुकेको, कति ठाउँमा मान्छेहरू अलि टाढासम्म हिँड्नुपर्ने, कति ठाउँमा उनीहरूको जुन त्यो रिजर्भवायर ट्याङ्क हुन्थ्यो त्यो ट्याङ्कहरू नै ड्यामेज भएको त्यस्तो देखियो। त्यसपछि सुरुमा चाहिँ हामीले त्यो उनीहरूले भएको जुन भूकम्पले क्षति गरेका स्किमहरू छन् खानेपानी आयोजनाहरू छन् त्यसलाई चाहिँ हामीले अलिकति मर्मत सम्हार गर्ने कामहरू मात्र गऱ्यौँ। त्यसपछि चाहिँ हामीले त्यो मर्मत सम्हार गर्दै गर्दाखेरि चाहिँ के हामीलाई रियलाइज भयो काम गरेको हिसाबले नि भन्दाखेरि चाहिँ त्यो मर्मत सम्हार मात्र गरेर चाहिँ हुँदैन रहेछ, किनकि त्यो त समुदाय स्तरमा धाराहरू थियो अनि फेरि सरकारको नीति चाहिँ एक घर एक धारा भन्ने पनि थियो. हामीले मर्मसम्हार गर्यौँ मात्र भने त फेरि पहिलाकै त्यही समुदायको समुदाय सामुदायिक धारालाई मर्मसम्हार गर्ने भयो. अनि त्यो त्यही जुन उहाँहरूको अहिले जुन थियो त्यही स्किमहरूलाई नै मर्मसम्हार मात्र गर्ने काम भयो. अनि हामीले चाहिँ के सोच्यौँ भने यो त सरकारले भनिरहेको एक घर एक धारालाई पनि हामीले कन्ट्रिब्युट गर्न सकेनौँ. अनि भूकम्पपछि चाहिँ सरकारले बिल्डिङ ब्याक बेटर भनेको छ नि, पहिलाको भन्दा पनि राम्रो बनाउने, अब क्षति भइहाल्यो अब जे भए पनि राम्रो बनाउने भन्ने जुन योजना थियो त्यसलाई पनि हामीले कन्ट्रिब्युट गर्न नसकेका हो कि भन्ने जस्तो हामीलाई चाहिँ रियलाइज भयो. त्यसपछि हामीले हाम्रो एसिएफको आफ्नै इन्टर्नल फन्डबाट चाहिँ होइन अब चाहिँ हामी एक घर एक धाराको प्रावधानमा जानुपर्छ भनेर सुरुमा हामीले नुवाकोटको 3 गाविस र रसुवाको 2 गाविस मात्र हेऱ्यौँ. यो जुन पहिला समुदाय स्तरको जुन त्यो मर्मसम्हारको कामहरू चाहिँ हामीले अलि धेरै स्केलमा नै गऱ्यौँ. तर पछि चाहिँ हामीले के रियलाइज गर्यौँ, यसरी त हुँदैन. अनि त्यो फेरि खानेपानीको समुदाय स्तरको खानेपानी काम गर्नु थाल्यो, स्कुलले हामीलाई पनि टोयलेट बिग्रिएछ दिनुहोस् न भन्छन्. अब त्यो प्लानमा नभएपछि त हामी त्यो केही पनि गर्न सकेनौँ. त्यसपछि हामीले त्यसको बेसिसमा चाहिँ अलिकति रियलाइज भइसकेपछि होइन अब चाहिँ हामीले काम गऱ्यौँ भने कुनै एउटा बरु हामी धेरै एरियामा नजाऊँ, सानो एरिया लिउँ, जस्तै एउटा भिडिसी मात्र लिउँ बरु. तर त्यो भिडिसीमा गइसकेपछि चाहिँ त्यहाँको खानेपानीमा हामी सबै त्यो भिडिसीलाई कभर गर्ने गरी खानेपानीमा काम गरौँ, त्यहाँ भएको स्कुलमा काम गरौँ, त्यहाँ भएको स्वास्थ्य संस्थामा काम गरौँ, तर थोरै काम गरौँ, राम्रोसँग काम गरौँ, जुन सरकारको एक घर एक धाराको नीति छ, जुन बिल्डिङ ब्याक बेटरको कन्सेप्ट छ, त्यसलाई चाहिँ कन्ट्रिब्युट गर्ने हिसाबले काम गरौँ भनेर हामीले नुवाकोटको 3 गाविस र रसुवाको 2 गाविस हेऱ्यौँ.
तपाईँ अहिले कार्यक्रम पानी र सरसफाई सुनिरहनु भएको छ. यो कार्यक्रम एसिएफ र डीएफआईडीको सहयोग तथा लाङटाङ संरक्षण सरोकार समाज ल्याकोस, घेरखुटार युवा क्लब र एकीकृत ताडी विकास समाज नेपालको समन्वयमा कम्युनिकेशन कर्नरले उत्पादन गरेको हो. यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ सुनिरहनु भएको छ.
यामा पानीका स्रोतहरू ट्युबवेल, इनार, खोला तथा मुहानमा हुने प्रदूषणका कारण झाडा पखाला तथा हैजा जस्ता पानीजन्य रोगहरू लागेर महामारी फैलन सक्छ. त्यसैले यस्ता रोगबाट बस्न पानी उमालेर वा प्युस वाटर गार्ड जस्ता क्लोरिन झोल, फिल्टर तथा सोडिस जस्ता पानी शुद्धिकरण विधि अप्नाएर मात्र पिउनु पर्दछ. यसबाहेक साबुन पानीले हात धुने, घर वरिपरि सफा राख्ने र सडे गलेका खाना नखाने गर्नुपर्दछ. बर्खाई होइन, सतर्क बनौ. बाढी पहिरो सँगै आउन सक्ने पानीजन्य महामारीबाट बस्ने उपाय अप्नाइहालौ. थप जानकारीको लागि नजिकको खाने पानी स्वास्थ्य तथा रेड क्रस कार्यालयमा सम्पर्क राख्नुहोला.
राष्ट्रिय सरसफाई स्वच्छता समन्वय समिति नेपालद्वारा जनहितमा जारी.
अब कुरा गरौं आपतकालीन अवस्थाको. मानिसको जीवनमा आपत विपद आइरहन्छ. बाढी पहिरो, भुइँचालो लगायत कारणले मानिसले बस्दै गरेको घर तत्काल छाडेर भाग्नुपर्ने अवस्था पनि आउन सक्छ. त्यस्तो बेला सरसफाई, खानेपानी र पोषणको अझ धेरै महत्व हुन्छ. हामीले एसिएफको खानेपानी तथा सरसफाई विभागकी प्रमुख कमला केसीसँग यस विषयमा पनि कुराकानी गरेका छौं.
आपतकालीन अवस्थामा चाहिँ खानेपानी र सरसफाईको महत्व अथवा त्यसमा अलि बढी नै ध्यान केन्द्रित गर्नुपर्ने चाहिँ किन हुँदो रहेछ? जसरी यहाँहरूले पहिलो प्राथमिकता चाहिँ आईडिपी क्याम्पहरूलाई नै दिनुभयो.
हजुर, जस्तो अब आईडिपी क्याम्पमा हामीले हेर्ने हो भने, यदि भूकम्पपछि नै हेर्ने हो भने, जो अलिकति अलिअलि भन्छ नि गर्न सक्ने अलिकति एक्सेस पहुँच भएका मान्छेहरू, जस्तो कति त काठमाडौँ नै आएर पनि बसे होलान्, कति आफ्नो आफन्तहरू कहाँ कहाँ थिए त्यहाँ गएर बसे होलान्, हामीले पाए अनुसार चाहिँ जुन आईडिपी क्याम्पहरूमा बसेका मान्छेहरू चाहिँ साँच्चै नै अलिकति गाह्रो अवस्थामा रहेका मान्छेहरू पनि कति थिए. अब तर नत्र म जुन आईडिपी क्याम्पमा म आफै गएर पनि जुन मान्छेहरूसँग कुराकानी गरेँ, त्यो हेर्दाखेरि चाहिँ साँच्चै उहाँहरू चाहिँ त्योभन्दा बाहिर जान नसकेर पनि त्यहाँ बसेको हुनुहुन्थ्यो. त्यो भन्न खोजेको त उहाँहरू मानसिक हिसाबले पनि अलिकति कमजोर हुनुभयो, आर्थिक हिसाबले पनि अलिकति कमजोर हुनुभयो, अनि सामाजिक हिसाबले पनि अरूभन्दा चाहिँ उहाँहरू अब त्यो सबल भएको भए त उहाँहरू कतै अलि टाढै गएर सेटल हुन सक्नुहुन्थ्यो होला. त्यो सबै पक्षले चाहिँ अलिकति कमजोर भएको मानिसहरू नै त्यहाँ भएको हुनुहुन्थ्यो. त्यो भइसकेपछि जो मान्छे अलिकति सबै हिसाबले कमजोर हुन्छ, उहाँको चाहिँ जुन रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमता पनि कम हुन्छ. र त्यो गर्दाखेरि चाहिँ त्यस्तो मान्छेहरू बढी विभिन्न किसिमका पानीजन्य रोगहरूबाट चाहिँ सङ्क्रमण हुने सम्भावना पनि धेरै हुन्छ। त्यही भएर हामीले पहिलो प्राथमिकता त्यति बेला चाहिँ जो आइडिपी क्याम्पमा बस्नुभएको थियो उहाँहरूलाई पनि दिएको हो।
विपद त्यति बेला आयो र विपद पछाडि हामीले खानेपानी र सरसफाइलाई जोड दियौँ। त्यस प्रकारका विपद त बेला बेलामा आइरहन्छ, त्यस्तो अवस्थामा पनि त उनीहरूलाई तयारीका लागि या त खानेपानी र सरसफाइमा पहुँच अभिवृद्धिका लागि त्यस प्रकारका कार्यक्रम पनि त चाहिने रहेछ। त्यसतर्फ चाहिँ हामीले केही काम गरिरहेका छौँ।
जस्तो हामीले वासले कसरी काम गरिरहेको छ भन्दाखेरि म हजुरलाई ठ्याक्कै भन्नुपर्दा हामीले छवटा क्षेत्रमा हामी काम गरिरहेछौँ। जस्तो एउटा चाहिँ समुदाय स्तरमा खानेपानी सरसफाइ, यसमा चाहिँ हामी खानेपानीका योजनाहरू बनाउने, समुदाय स्तरमा चर्पीहरूको लागि उहाँहरूलाई बनाउनुपर्छ भन्ने खालको जागरण दिने, बनिसकेको ठाउँमा चाहिँ चर्पी बनाएर मात्र हुँदैन, जुन हामीले टोटल सेनिटेसनको कुरा गरेका छौँ त्यसमा जस्तो व्यवहार परिवर्तनका कुराहरूमा फोकस गर्ने त्यो काम गर्छौँ हामी समुदाय स्तरमा। अनि जस्तै आइडिपी क्याम्पमा पनि त्यही हिसाबमा राख्यौँ। अर्को भनेको चाहिँ हामीले अलि संस्थागत स्तरमा चाहिँ खानेपानी तथा सरसफाइको कामहरू गर्छौँ। त्यसमा मुख्य गरी अघि मैले भने जस्तै स्कुल र स्वास्थ्य संस्थाहरू पर्छ। स्कुल र स्वास्थ्य संस्थालाई हामीले टार्गेट गर्नुको उद्देश्य चाहिँ त्यो जुन ठाउँमा स्वास्थ्य संस्था छ त्यहाँ गएर त मान्छेले राम्रो कुरा सिकुन् भन्ने हो, उपचार त पाउँछन् नै तर राम्रो आनी व्यवहार पनि आनी बानी पनि सिकुन्। यदि स्वास्थ्य संस्थामा नै तपाईँको खानेपानी र सरसफाइको संरचनाहरू राम्रो छैन भने उहाँहरूले दिने जुन उपचार मात्र हुन्छ त्यो चाहिँ पर्याप्त हुँदैन। त्यही भएर हामीले स्वास्थ्य संस्थालाई पनि फोकस गर्यौँ। त्यस्तै गरी स्कुल, स्कुलमा गएर बच्चाहरूले सिक्ने ठाउँ त्यही हो भनिसकेपछि यदि स्कुल सिक्ने ठाउँमा नै उहाँहरू चाहिँ जङ्गलमा दिसा पिसाब गर्न जानुपर्छ भने घरमा आएर गर्न सक्ने सम्भावना त कमै हुन्छ। त्यही भएर हामीले स्कुल र स्वास्थ्य संस्थालाई हेरेर अर्को वासिङ इन्स्टिट्युसनमा काम गर्छौँ। अनि अर्को चाहिँ हामीले अलिकति यो सरसफाइ सम्बन्धी सुशासनका कामहरू, जस्तो त्यहाँ जो अहिले नयाँ नवनिर्वाचित जो प्रतिनिधिहरू हुनुहुन्छ उहाँहरूसँग पनि हामीले उहाँहरूलाई पनि इन्भल्भ गराएर उहाँहरूसँग पनि केही आइडियाहरू लिएर अनि उहाँहरूलाई पनि केही फेसिलिटेसन गर्ने गरी चाहिँ उहाँहरूसँग पनि हामीहरूले चाहिँ काम गरिरहेका छौँ। र अलिकति त्यति मात्र नभइकन अलिकति पैरवीका कामहरू पनि हामीले यो क्षेत्रमा चाहिँ गाउँ स्तरमा त्यसरी काम भइरहेछ तर यो काम हुनलाई चाहिँ यो कुरा हुनु जरुरी छ है भन्ने खालको यसलाई चाहिँ हामी इभिडेन्स बेस्ड एडभोकेसी भन्छौँ। जस्तो तथ्यमा आधारित पैरवी त्यो खालको कामहरू पनि हामीले राष्ट्रिय स्तरमा, जिल्ला स्तरमा र स्थानीय स्तरमा पनि काम गरिरहेका छौँ। भने अर्को चाहिँ अघि हजुरले भन्नुभयो जस्तै विपदलाई चाहिँ हामीले विपद आउनुभन्दा अगाडि कस्ता खालका रोकथाम र पूर्व तयारीका कुराहरू गर्ने भनेर पनि हामीले काम गरेका छौँ। तर त्यो प्रिपेयरनेसमा चाहिँ हामी बढी चाहिँ जस्तो यो झाडापखाला जन्ने रोगहरू आउँ, हैजा, झाडापखाला, जुका, यस्ता यस्ता कुरा जस्तो हेपाटाइटिस ए, यो कुराहरूलाई चाहिँ आउटब्रेक हुन नदिने गरी, जस्तो विपद त गयो तर विपद गए पनि झाडापखाला त्यो जस्तो पहिला हाइटीको केसमा हेर्ने हो भने नि त्यसमा चाहिँ भूकम्पले भन्दा बढी मान्छे त झाडापखाले मरेका थिए। त्यही भएर हामी चाहिँ अर्को खालको विपद पूर्व तयारी भन्दा पनि यो रोगसँग हुन्छ नि जुन झाडापखाला जन्ने रोगहरूको चाहिँ रोकथाम र पूर्व तयारीमा बढी काम गरिरहेका छौँ। त्यसको लागि चाहिँ हामीले स्वास्थ्य संस्थाका जस्तो मकवानपुर, नुवाकोट, रसुवाको स्वास्थ्य संस्थाका कर्मचारीहरूलाई तालिम दिने, अनि जस्तो यो सबै एप्रोचमा हेरिसकेपछि यहाँले आफै देख्नुहुन्छ मानव एउटा कम्युनिटी समुदायमा छिरेपछि यो सबै कुरामा समुदाय चाहिँ खानेपानी सरसफाइको आधारबाट उनीहरू बलियो भयो भने त त्यो आफै पनि पूर्व तयारीको पार्ट भयो नि त। यसरी चाहिँ हामीले काम गरिरहेछौँ।
विद्यालयमा चाहिँ खासमा हामीले के काम गर्छौँ खानेपानी र सरसफाइको क्षेत्रमा?
विद्यालयमा जस्तो हामीले खानेपानी सरसफाइ भन्ने बित्तिकै एउटा त खानेपानीको नै कुरा भइहाल्यो। हामी जस्तो पहिला हाम्रो कामको आधारमा चाहिँ हामीले के गर्यौँ भने सुरुमा हामी जुन मैले सुरुमा हामीले चाहिँ त्यो अलिकति समुदाय स्तरमा चाहिँ मात्र काम गर्थ्यौँ भने नि त्यति बेला स्कुलको पनि माग आउन थाल्यो अनि हामीले हेल्थ फेसिलिटीमा पनि काम गर्न थाल्यौँ। तर विद्यालयमा मात्र खानेपानीको काम गर्छु भन्यो भने त्यो विद्यालयलाई मात्र पानी दिन त समुदाय स्तरको मान्छेले चाहँदै चाहँदैन रहेछ। त्यही भएर हामीले चाहिँ जुन समुदायमा खानेपानीको काम गरेका छौँ त्यही समुदायमा चाहिँ सुरुमै पहिला त्यो प्लानिङको फेजमा नै तपाईँहरूले चाहिँ स्कुललाई पनि पानी दिनुपर्छ अनि बल्ल हामी मात्र यहाँ काम गर्छौँ नत्र चाहिँ गर्दैनौँ भनिसकेपछि समुदायसँग एग्री गरेर स्कुललाई पनि एउटा खानेपानीको पोइन्ट दिने गरी सुरुमै प्लानिङ फेजमा नै एग्री गरेर खानेपानीको चाहिँ हामीले त्यसरी व्यवस्थापन गर्यौँ।
समुदायलाई नदिइकन स्कुललाई मात्र चाहिँ नदिँदो रहेछ समुदायले
है? त्यो त एकदमै न समुदायले स्कुललाई मात्र दिन्छ न स्वास्थ्य संस्थालाई मात्र दिन्छ। हामीले यो जुन यो काम डिजाइन गर्नुभन्दा अगाडि चाहिँ लहरे पौवा स्वास्थ्य संस्था मैले नामै पनि लिएँ, हामीले स्वास्थ्य संस्थालाई मात्र हामीसँग जम्मा 1-2 लाखको पैसा थियो तर त्यो स्वास्थ्य संस्था चाहिँ बर्थिङ सेन्टर थियो जहाँ बच्चाहरूलाई पनि बच्चाहरू जन्मिने अनि त्यहाँको एएनएमले चाहिँ हामीलाई पानी नभएर एकदमै एकदमै गाह्रो भएको छ, म राति राति बकेटमा बोकेर पानी लिएर आएर सुत्केरी गराउँछु भन्नुहुन्थ्यो क्या। अनि हामीले ल हामी खानेपानीको काम गर्छौँ यो स्वास्थ्य संस्थामा भने त्यहाँ नजिकै सोर्स पनि थियो, त्यसपछि हामी गयौँ भने होइन ल लिएर आउने भने, तर त्यो दुईवटा समुदायको बिच यति धेरै कन्फ्लिक्ट रहेछ, उनीहरूले त्यो स्वास्थ्य संस्थालाई पानी लिनै दिएन क्या, उनीहरूकै समुदायभित्र भएको स्वास्थ्य संस्थालाई पनि पानी लिनै दिएन। स्कुलमा पनि त्यस्तै, स्कुलमा पानी दियो भने या त बच्चाहरूले खेर फालिदिन्छन्, हामीलाई पानी नै पुग्दैन भन्ने खालको जुन कन्सेप्ट छ नि, त्यसले गर्दाखेरि चाहिँ समुदायले पानी दिनै नचाहने स्कुलमा। त्यही भएर हामीले चाहिँ समुदायमा काम गर्नुभन्दा अगाडि नै ल तपाईँहरूले स्कुलमा दिने भए मात्र हामी काम गर्छौँ भन्ने हिसाबले अनि स्कुलमा खानेपानीको काम गरेँ एउटा। त्यसरी अर्को चाहिँ जस्तो शौचालयको कुराहरू जुन त्यहाँ चाहिँ के भन्छ यो छात्र छात्रा मैत्री अनि त्यसपछि बालबालिका मैत्री शौचालयहरूको पनि हामीले निर्माण गरिरहेका छौँ। जस्तो तपाईँले हेर्नुभयो भने 50 विद्यार्थी बराबर चाहिँ एउटा शौचालय हुनुपर्छ भन्ने जुन हाम्रो एउटा मान्यता छ त्यसैलाई नै ध्यान दिएर हामीले चाहिँ स्कुलहरूमा शौचालयको ब्लकहरू पनि बनाएको छौँ।
त्यो स्कुलमा शौचालय बन्ने अनि खानेपानीको धारा बन्ने भनेको त त्यहीँका बालबालिका लागि हो, अनि यो बालबालिका मैत्री छात्र मैत्री भन्ने बनाइरहनु पर्छ र त्यहाँ बालबालिका नै पढ्ने भएपछि बालबालिका मैत्री नभएर के हुन्छ?
यस्तो हुँदो रहेछ, जस्तो त्यो थाहा छैन हाम्रो इन्जिनियरिङ कन्सेप्ट होला सायद, धारा भनेको चाहिँ अलि अग्लो हुनुपर्छ हुन्छ नि, अनि त्यो भयो भने बच्चाहरूले जति बेला नि खोलिराख्न पाउँदैनन्, पानी खेर जाँदैन भन्ने कन्सेप्टले चाहिँ अलि धाराहरू अग्लो बनाउने, त्यो भयो भने बच्चालाई त झन् धारामा गएर झुन्निएर गर्नु पऱ्यो नि त, तर अलि होचो बनाइदियो भने चाहिँ मान्छेको त्यो थाहा छैन कसरी त्यो मानसिकताको विकास भयो होइन, नत्र होचो बनाइदियो यिनीहरूले सजिलै पुग्न सक्यो भने चाहिँ खालि खोलेर पानी खेर फालिदिन्छ। एउटा त्यो कन्सेप्टले गर्दा चाहिँ मान्छेहरूले धारा ठुल्ठुलो बनाइदिने रहेछन्। स्कुलमा पनि कति ठाउँमा धारा एकदमै अग्लो, एउटा धारा मात्र हुने अनि अग्लो अग्लो धारा, त्यो देखिसकेपछि अरे बच्चा त त्यहाँ त सानसानो छ, उसले त त्यहाँ पुग्नु पऱ्यो, पानी खानु पऱ्यो, त्यहाँ हात धुन सक्नु पऱ्यो। अनि जस्तो चुकुल नै हेर्नु न, टोयलेटमा पनि चुकुलले एकदमै माथि माथि राखिदिन्छन्, त्यो इन्जिनियरहरूको कन्सेप्ट हो कि के हो थाहा छैन, हाम्रो पहिलादेखि देखेको पनि हो कि के हो थाहा छैन, अनि चुकुल जहिले माथि माथि हुने, बच्चाभित्र गएपछि चुकुल लाउन सक्दैन। त्यस्ता सानसाना कुराहरूले गर्दा पनि त्यसलाई चाहिँ हामीले बालमैत्री बनाउन सकिने रहेछ। त्यही भएर चुकुल तलै राखिदिने, अलिकति जस्तो त्यो केटाहरूको केसमा युरिनलै बनायो भने पनि होचो अग्लो मिलाएर बनाइदिने, त्यो भयो भने ठुलो विद्यार्थीहरूलाई पनि सजिलो भयो अनि स्कुलको सरहरूलाई पनि सजिलो भयो। र यसमा चाहिँ हामीले के गरेका छौँ भने पहिला पहिलाको हाम्रो प्र्याक्टिस हेर्दाखेरि स्कुलमा शिक्षक शौचालय छुट्टै विद्यार्थी शौचालय छुट्टै, तर हामीले चाहिँ त्यो प्रमोट गर्दैनौँ, किनकि शिक्षक शौचालय छुट्टै भयो भने शिक्षकहरू विद्यार्थीको शौचालयमा कहिले नगइदिने, अनि त्यो शौचालय फोहोर छ कि सफा छ पनि कहिले थाहा नहुने, शिक्षकहरूको त राम्रो हुने सफा हुने तर विद्यार्थीहरूको चाहिँ कहिले पनि केही नहुने भन्नाले फोहोरै हुने भनौँ, त्यो भयो भने शिक्षकहरूलाई त उनी भएन, अनि शिक्षकहरू पनि त्यही शौचालयमा आउँछन् भनेपछि त विद्यार्थीहरू पनि कन्सियस हुने भयो, ओहो टिचरहरू पनि यही शौचालयमा आउँछन् है फोहोर गर्नुहुन्न भन्ने एउटा मानसिकता हुने भयो, अनि टिचरहरू पनि त्यहीँ गइसके त्यही शौचालयमा गएपछि त फोहोर छ भने ल फोहोर नगर आऊ पनि भन्ने भयो, र त्यहाँ काम गर्ने कोही छ भने ल त्यो टोयलेट फोहोर भएको छ सफा गरिदिऊ पनि भन्ने भयो।
हिजो धारा अग्लो बनाउँदाखेरि बालबालिकाले जथाभावी खोलेर पानी खेर फाल्लन् भन्ने तरिकाले त्यो बनायो कि भन्ने हाम्रो अनुमान, तर हामीले जब बालबालिकालाई चाहिने किसिमले अर्थात् बालबालिकाको पहुँच पुग्ने हिसाबले होचो बनाइदिँदा के हुँदो रहेछ त, साँच्चीकै बालबालिकाले खेर फ्याँक्दो रहेछ कि यसको चाहिँ सकारात्मक प्रभाव चाहिँ बढिरहेछ?
अहिलेसम्म देख्दाखेरि चाहिँ सकारात्मक प्रभाव नै बढिरहेको छ, किनकि मान्छेलाई तपाईँ जे कुराको पहुँच दिनुहुन्न नि, मान्छे चाहिँ झन् त्यही कुरामा चाहिँ बढी आकर्षित हुन सक्छ नि त, झन् त्यो अब अग्लो बनाइदिएपछि त झन् झुन्डिने झन् त्यो खोलिदिने गर्दाखेरि झन् बिग्रिन सक्छ, तर नजिकै भयो भने त उसलाई झन् चाहिएको बेलामा खोल्ने अनि बन्द गर्ने, तर उसलाई त सिकाउनु त पऱ्यो नि त फेरि, ल यो पानी भनेको यो यो कामको लागि हामीले प्रयोग गर्ने हो, यसलाई खेर फाल्नुहुन्न भनेर त्यो सिकाउने पार्ट पनि सँगसँगै दिनुपर्छ, नत्र त्यो खानेपानीका स्ट्रक्चरहरू मात्र बनाइदिएर त भएन, यो किन बनाएको हामीले यसको के हो भनेर बच्चाहरूलाई आनी बानी सिकाउने भनेको नै स्कुलबाट हो नि त, त्यही भएर त्यो जुन हामीले स्ट्रक्चरहरू बनाउँछौँ त्यो सँगसँगै चाहिँ हामीले उहाँहरूलाई चाहिँ कुराहरू पनि सिकाउनुपर्छ, व्यवहारिक कुराहरू पनि सिकाउनुपर्छ, त्यो गर्दा एकदमै राम्रोसँग प्रयोग भइरहेको हुन्छ।
केही समय अघि हामीले रसुवाका शिक्षक अभिभावक संघका अध्यक्ष र त्यहाँका बालबालिका संघ समेत कुराकानी गर्दा पनि अग्लो धाराका कारण बालबालिका झुन्डिनुपर्ने अवस्था मात्र होइन त्यहाँबाट पानी मुखमा नपर्ने र शरीरमा पर्ने, शरीरका कपडा भिज्ने, पेट दुख्ने, पुस्तक पनि भिज्ने लगायतका यस्ता समस्याहरू आउँदो रहेछन्, र यहाँले भने जस्तै गरी एससिएफ र एससिएफ अन्तर्गतका साझेदारी संस्थाहरूले मात्र होइन अरू संघ संस्थाले समेत यस प्रकारका बालबालिका मैत्री धाराहरू बनाउनु पर्ने रहेछ।
धेरैले बनाउनु पनि थाल्नु भएको छ, अहिले चाहिँ प्राय सबै संघ संस्थाहरूले चाहिँ त्यो कुरालाई ध्यानमा दिएर बनाइराख्नु भएको छ,
त्यसैले हामीले बालबालिका मैत्री भन्नु परेको हो।
हजुर।
अब छात्र मैत्री शौचालयको कुरा गरौँ न त, कस्तो शौचालयलाई छात्र मैत्री शौचालय भन्ने?
सुरुमा त महिला र पुरुष अथवा केटा र केटीको छुट्टै शौचालय नै हुनु पर्यो. त्यो भयो भने जस्तो उहाँहरू त अलिकति बढ्दो उमेरको केटाकेटीहरू हुनुहुन्छ अनि एकअर्कासँग अलिकति बढी लाज मान्ने अलि अप्ठ्यारो हुने त्यो एउटै सँगै टोयलेट जानलाई अलि त्यो गाह्रो खालको फिल हुने हुनाले त्यो टोयलेट छुट्टै हुनुपर्छ भन्ने त एउटा भइ नै हाल्यो होइन.
अहिले पनि पुरुष अथवा छात्र र छात्राका लागि एउटै शौचालय छन् कतै कतै.
हामीले डाटा हेऱ्यौँ भने त कति त छन् नि अझै पनि कति स्कुलमा के भन्छ शौचालय नै छैनन्. भएका स्कुलहरूमा पनि एउटा दुईवटा शौचालय मात्र छन् जुन चाहिँ पर्याप्त छैन भएका के भन्छ त्यहाँका छात्र छात्राहरूको रेसियोको आधारमा पर्याप्त छैन. त्यो कारणले गर्दाखेरि चाहिँ ल मानौ एउटा महिला एउटा पुरुष त छुट्याएको छन् त्यो सबैजना एकदमै जानकार भइसके ल छुट्याए तर त्यो स्कुलमा 200-300 विद्यार्थी छन् भने त त्यो पर्याप्त पनि भएन पुगेन अलि धेरै पनि बनाउनु पर्यो. त्यही भएर त्यो धेरै बनाउँदा चाहिँ त्यही रेसियोमा जस्तो मानौ त्यहाँ चाहिँ छात्राहरूको सङ्ख्या धेरै छ भने छात्राहरूको टोयलेट अलि धेरै बनाइदिनु पर्यो त्यो खालको रेसियोमा चाहिँ हुनु पर्यो. नत्र महिला पुरुष त जेनरली आजकल सबैले बनाइराखेकै हुन्छन् होइन. र त्यो बाहेक अर्को भनेको चाहिँ जस्तो हामीले गाउँ स्तरमा हेर्दाखेरि रसुवाकै कुरा गर्ने हो भने त्यहाँ हामीले लगभग 15 स्कुलमा काम गरिराखेका छौँ तर त्यो 15 स्कुलमध्ये सबै स्कुलमा पढ्ने छात्राहरूले चाहिँ सेनिटरी प्याडको प्रयोग गर्नुहुन्न. सेनिटरी प्याडको प्रयोग अहिले चाहिँ हाम्रो यहाँ खास छात्र मैत्री शौचालय भन्ने बित्तिकै त्यहाँ इन्सिनेरेटर हुनुपर्छ भन्ने जुन मानसिकता छ त्यो चाहिँ हुँदैन किनकि गाउँ स्तरमा जाने हो भने त्यहाँ त कपडा प्रयोग गर्ने पनि हुन्छन् सेनिटरी प्याड प्रयोग गर्ने पनि हुन्छन्. त्यही भएर त्यो दुइटैलाई हुने गरी कम्तीमा पनि एउटा डस्टबिन त हुनु पर्यो त्यहाँभित्र. जबकि उहाँहरूले सेनिटरी प्याडै प्रयोग गर्नुभएको छ भने त्यसलाई त्यहाँ चेन्ज गरेर त्यहाँ राख्न सकिने भयो र यदि कपडा प्रयोग गर्नुभएको छ भने चाहिँ उहाँहरूलाई त्यहाँ धुने ठाउँको व्यवस्था गर्नुपर्छ भन्ने हाम्रो छात्र मैत्री शौचालयकोमा छ. तर मलाई चाहिँ व्यक्तिगत रूपमा चाहिँ त्यो थाहा छैन किन हो तर होइन त्यो एकदम प्र्याक्टिकल हुन्छ कि व्यवहारिक हुन्छ कि हुँदैन जस्तो लाग्छ. स्कुलमा गएर म कपडा धोएर सुकाएर अनि त्यो सुकेपछि घर लिएर जाने कतिको व्यवहारिक हुन्छ त्यो मलाई व्यक्तिगत रूपमा हेर्दा पनि एकदम व्यवहारिक हुन्छ जस्तो लाग्दैन किनकि म पढ्ने स्कुलमा पनि शौचालय थिएन. त्यो खालको जुन भोगेर आएको थिएँ त्यसले गर्दा चाहिँ मलाई त्यो व्यवहारिक हुन्छ जस्तो चाहिँ लाग्दैन. त्यही भएर त्यो
विसर्जन गर्नेसम्मको चाहिँ हुनु पर्यो
हजुर त्यो चाहिँ हो जस्तो लाग्छ मलाई. त्यही भएर हामीले एउटा रसुवाको स्कुलमा चाहिँ इन्सिनेरेटर बनाएको छौँ तर इन्सिनेरेटर पनि अझै विवादितै छ अहिले नेपालको केसमा हेर्ने हो भने एकदम स्ट्रक्चर डिजाइन आइसकेको छैन. त्यही भएर हामीले एउटामा चाहिँ ल ट्राई गरिहेरौँ कस्तो हुन्छ भनेर ट्राई गरेका छौँ. अरूमा चाहिँ नत्र हामीले त्यही डस्टबिन अनि त्यसपछि फेर्न मिल्ने खालको तर उहाँहरूलाई चाहिँ हामीले के भन्छौँ भने तपाईँहरूले त्यहाँ धुने स्पेस चाहिँ हामीले बनाएको छैन. त्यो यदि कपडा युज गर्छ कसैले भने त्यो टोयलेटभित्र धुन मिल्ने चाहिँ हामीले बनाएको छैन किनकि जुन चाहिँ व्यक्तिगत हिसाबले पनि त्यो व्यवहारिक छैन जस्तो लाग्छ. त्यही भएर हामीले
बस्ने कि पढ्न जाने भन्ने कुरा पनि होला
हो. फेरि त्यहाँ गएर टोयलेटमा सुकाइदिइसकेपछि फेरि अर्को मान्छे पनि आउँछ होला त्यहीँभित्र होइन त्यो अलिकति आफूलाई कम्फर्टेबल पनि फिल हुँदैन नि त. त्यही भएर हामीले चाहिँ उनीहरूलाई त्यो टोयलेट बनाउने सँगसँगै त्यसमा पानी त अफकोर्स हुनै पर्यो त्यो टोयलेटभित्रै पानी हुनु पर्यो. त्यो भयो भने उहाँहरू महिनावारी भएको बेलामा पनि सरसफाइ त राख्न सक्नु भयो नि त आफूले आफूलाई त त्यो आस्पेक्टले मात्र हेरेका छौँ हामीले अहिले चाहिँ. अनि उहाँहरूलाई चाहिँ सँगसँगै हामी चाहिँ बरु यो अलिकति महिनावारी स्वास्थ्यलाई चाहिँ कसरी व्यवस्थापन गर्ने भन्ने पार्टमा चाहिँ हामी उहाँहरूलाई अवेरनेसका कामहरू पनि हामी गरिराखेका छौँ.
नत्र प्राथमिक विद्यालयमा पनि आवश्यक छ र
महिला छात्र मैत्री त्यो त परिहाल्यो नि किनकि जस्तो केटीहरूको आवश्यकता र केटाहरूको आवश्यकता त फरक हुन्छ नि त होइन. जस्तो हामीले त्यो पिसाब फेर्ने युरिनले बनाउँदा पनि फरक खालको डिजाइनको त पाउनु पर्यो. अनि अब अघि जुन भने नि केटा र केटीहरू सँगै जाने त्यो त अझै पनि कम्फर्टेबल छैन नि त हाम्रो हामीहरूको जुन कल्चरमा त. त्यही भएर उहाँहरूलाई त्यो केटीहरू टोयलेट जाँदाखेरि त्यो जिस्काउने वातावरण नहोस् त्यो नहोस् र उहाँहरूलाई चाहिँ पहिलेदेखि नै सानोदेखि नै उहाँहरूलाई पनि जस्तो मानौ प्राइमरी क्लासमा पढ्ने प्राथमिक विद्यालयमा पढ्ने छात्र छात्राहरूलाई पहिलेदेखि नै हामीले महिनावारी स्वास्थ्यको बारेमा अलिकति उहाँहरूलाई चाहिँ कुराहरू जानकारीहरू दिइराख्यौँ भने उहाँहरू कति त 9-10 वर्षकै उमेरमा पनि महिनावारी हुने हुनुहुन्छ नि त उहाँहरूलाई चाहिँ आफूलाई मेन्टली प्रिपेयर हुन पनि सजिलो हुन्छ कि जस्तो लाग्छ.
उहाँ हुनुहुन्थ्यो एसिएफको खानेपानी तथा सरसफाई विभागकी प्रमुख कमला केसी. खानेपानी सरसफाई र पोषणको क्षेत्रमा एसिएफले गरिरहेको काम र समुदायमा पारेको प्रभावको विषयमा गरिएको कुराकानीसँगै कार्यक्रम पानी र सरसफाईको अन्त्यतिर आइपुग्यौं. तपाईंलाई आजको कार्यक्रम कस्तो लाग्यो? सल्लाह सुझाव र प्रतिक्रिया पठाउन सक्नुहुन्छ. तपाईंले सुन्दै गरेको रेडियो स्टेशन वा उज्यालोको इमेल ठेगाना उज्यालो 5566@gmail.com पनि पठाउन सक्नुहुन्छ. हाम्रो आइभीआर 01500011 19092 रेकर्ड गराएर पनि तपाईले आफ्नो प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। खानेपानी, सरसफाई र पोषण सम्बन्धी रेडियो कार्यक्रम पानी र सरसफाई आजलाई यति नै। कार्यक्रम सुन्नु भएकोमा तपाईँ सबैलाई धेरै धेरै धन्यवाद दिँदै आजको कार्यक्रमबाट प्राविधिक साथी सशिन्द्र गौतम र सुरेश महर्जनसँगै विष्णु विश्वकर्मा र पिटी लोप्सन विदा हुन्छौं। नमस्कार।